الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سلسلة ہے سیرة نبوی قرآن سے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سیرت مبارکہ کے مختلف پہلو قرآن مجید کی روشنی میں بیان کیے جا رہے ہیں اور آج کا جو ہمارا موضوع ہے یہ پچھلے موضوع سے متصل ہے اور وہ تھا کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم جب تشریف لائے تو اس وقت کون سی قومیں اور کون سی ملتیں دنیا میں موجود تھیں انہی کا مختلف انداز میں تذکرہ جاری تھا جس میں آخر میں ہم نے مشرکین کا ذکر کیا تھا کہ قوم مشرکین نبی پاک علیہ الصلوۃ والسلام کے زمانے میں بکثرت موجود تھے۔ پھر مشرکین کی مختلف قسمیں تھیں، لات و منات اور عزا کے پجاری، اصاف اور نائلہ کی پوجا کرنے والے، ود سوا یغوث یعوق اور نصر نامی بتوں کی پوجا کرنے والے۔ اور اب اسی سلسلے کو ہم آگے بڑھاتے ہیں۔ اس کے بعد جنات کے پجاری، مشرکوں میں بہت سے لوگ وہ بھی تھے جو جنات کو پوجتے تھے، اگر مستقل نہیں تو مختلف مواقع پر ان کی پوجا کیا کرتے تھے، اور زیادہ تر اس کا وقوع یہ ہوتا تھا کہ مشرکین جب سفر کرتے، زمانہ جہلیت کے اندر وہ سفر کرتے اور کسی چٹیل میدان میں، کسی بیابان میں، کسی صحرا میں پہنچتے، تو کیونکہ پہاڑوں کی، صحراؤں کی ایک ہیبت ہوتی ہے اور انسان وہاں جا کے اپنے آپ کو انسیکیور فیل کرتا ہے اور اس کے اوپر ایک خوف کی کیفیت طاری ہو جاتی ہے۔ یہ آج کے زمانے کا بھی مشاہدہ ہے کہ آج بھی اگر کوئی بندہ رات کے وقت پہاڑوں میں جائے یا دن کا وقت بھی ہو، لیکن اگر ہر طرف اس کے پہاڑ ہوں، لق و دق صحرا ہوں، تو انسان کے اوپر ایک ہیبت طاری ہو جاتی ہے۔ اب ہوتا یہ تھا کہ یہ جو زمانہ جاہلیت کے لوگ تھے، یہ جب صحراؤں میں اور چٹیل میدانوں بیابانوں میں جاتے تو وہاں جا کے یہ کہتے کہ ہم اس وادی کے جنات کے سردار کی پناہ لیتے ہیں، تو یوں جو ہے ان کو کوئی ضرر شر نہ پہنچتا تو وہ بڑے خوش ہوتے اور سمجھتے کہ ہم نے یہاں کے جو جنات کا سردار ہے اس کی پوجا کر کے یا جنات کی پوجا کر کے ہم نے اپنے آپ کو محفوظ کر لیا۔ اچھا، اب دوسری طرف یہ ہوتا تھا کہ جنات کا وجود تو ہے، لیکن لازمی بات ہے کہ جنات اللہ تعالیٰ کی مخلوق ہیں، کچھ قوتوں کے اعتبار سے انسان سے طاقتور ہیں، لیکن قطعی طور پہ ایسا تو نہیں کہ معاذ اللہ وہ خدا ہے، ہیں تو مخلوق۔ تو لیکن اب ہوتا یہ تھا کہ جنات کے اندر ایک تکبر پیدا ہو جاتا کہ انسان جو حقیقت میں ان سے زیادہ شرف والی مخلوق ہے وہ بھی ان سے پناہ مانگ رہے، تو یوں ان جنات کی سرکشی میں، ان کے تکبر میں اضافہ ہو جاتا۔ اللہ تعالیٰ نے قرآن مجید میں اس کو بیان فرمایا، وَأَنَّهُ كَانَ رِجَالٌ مِّنَ الْإِنسِ يَعُوذُونَ بِرِجَالٍ مِّنَ الْجِنِّ فَزَادُوهُمْ رَهَقًا، ترجمہ کندر عرفان۔ اور یہ کہ آدمیوں میں سے کچھ مرد جنوں کے کچھ مردوں کی پناہ لیتے تھے، تو انہوں نے ان جنوں کی سرکشی کو مزید بڑھا دیا، یعنی انسانوں کے جنات سے پناہ مانگنے نے ان جنات کی سرکشی کو اور بڑھا دیا۔ جیسے آج بھی ہم دیکھتے ہیں کہ کسی گنڈے، بدماش، طاقتور کے سامنے جب کوئی بندہ ہاتھ جوڑ کے معافی مانگتا ہے تو ایسا نہیں ہوتا کہ اس بدماش کے اندر کوئی نرمی اور رحم پیدا ہو جاتا ہے، اس کے تکبر میں اور اضافہ ہو جاتا ہے، وہ سمجھتا ہے کہ میری چودراہٹ اور میرا روب اور میرا شر ایسا ہے کہ لوگ مجھ سے ڈرتے ہیں۔ یہی معاملہ جو ہے وہ جنات کے ساتھ ہوتا تھا۔ تو یہ جو ہے یہ بھی زمانہ جاہلیت میں اور زمانہ نبوی کے جو ہے وہ ابتدائی دنوں کے اندر یہ مشرکین کا یہ سلسلہ جاری تھا۔ اچھا، پھر بعض آیات مبارکہ سے اور مفسرین نے جو اس کی تفسیر کی ہے اس سے یہ بھی واضح ہوتا ہے کہ مشرکین نے معاذ اللہ جنات کو اللہ تعالیٰ کی نسل سے قرار دے دیا، ये जो है इनका खुदा ताला से कोई नस्बी ताल्लुक है और उसके नतीजे में ये जो फरिश्ते हैं इनका वजूद होता है। अब उसकी मुख्तलिफ ताबीरात जो है वो उन्होंने इख्तियार की। अल्लाह ताला ने इसका कुरान मजीद के अंदर बड़ी शिद्दत के साथ रद्द किया। अच्छा, बाद में तो ये कहा कि जिन्नात ही को उन्होंने जो है वो खुदा की औलाद करार दिया, और बाद ने कहा कि नहीं, यहाँ पर इससे मुराद ये है कि फरिश्तों को उन्होंने खुदा की बेटियाँ करार दिया। अल्लाह ताला ने इसका कुरान मजीद के अंदर रद्द किया। इरशाद हुआ, وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ۔ اور انہوں نے یعنی مشرکوں نے اللہ اور جنوں کے درمیان نسب کا رشتہ ٹھہرایا، اور بے شک جنوں کو معلوم ہے کہ ان کی پیشی کی جائے گی، اللہ اس سے پاک ہے جو یہ بتاتے ہیں۔ یہ وہ ہے جو خدا اور جنات کے درمیان مشرکین نے معاذ اللہ نسب کی بات کی تھی۔ اچھا، پھر اس سے آگے جو مزید اس سے زیادہ صراحت کے ساتھ بات ہے کہ یا تو جنات کے نسب سے مراد ہی فرشتے تھے، اور یا یہ ہے کہ وہ جدا معاملہ تھا اور فرشتوں کا معاملہ جدا تھا۔ اور یہ قرآن مجید کے اندر بڑی کثرت کے ساتھ موجود ہے کہ فرشتوں کو جو مشرکین تھے یہ اللہ تعالیٰ کی معاذ اللہ بیٹیاں کرا دیتے تھے۔ اچھا، اب تفسیروں کے اندر اور روایتوں میں تو یہ ہے کہ قبیلہ جوہینہ اور قبیلہ بنو سلمہ کا یہ عقیدہ تھا، ان میں سے ایک تعداد جن کا یہ عقیدہ تھا، لیکن قرآن مجید میں جس کثرت کے ساتھ اس عقیدے کا رد کیا گیا اور بار بار فرشتوں کو اللہ کے بندے قرار دیا، اور جو ولدیت ہے اس کی نفی کی گئی ہے، اس سے پتہ چلتا ہے کہ یہ محض دو قبیلوں کا معاملہ نہیں تھا بلکہ اس کے علاوہ بھی اور بھی بہت سے لوگوں میں، بہت سے قبیلوں میں یہ گمراہی پھیلی ہوئی تھی۔ تو اللہ تعالیٰ نے جو اس کا قرآن پاک میں بار بار رد کیا ہے اس کا چند ایک مقامات جو ہے وہ یہاں پر بیان کرتا ہوں۔ اللہ تعالیٰ نے فرمایا، فَاسْتَفْتِهِمْ لِرَبِّكَ الْبَنَاتُ وَلَهُمُ الْبَنُونَ أَمْ خَلَقْنَا الْمَلَائِكَةَ إِنَاثًا وَهُمْ شَاهِدُونَ أَلَا إِنَّهُمْ مِنْ إِفْكِهِمْ لَيَقُولُونَ وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ أَفَلَا تَذَكَّرُونَ أَمْ لَكُمْ سُلْطَانٌ مُبِينٌ فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ۔ ترجمہ کنز العرفان۔ تو ان سے پوچھو، یعنی ان مشرکوں سے پوچھو جو فرشتوں کو اللہ کی اولاد قرار دیتے ہیں، فرمایا تو ان سے پوچھو کیا تمہارے رب کے لیے بیٹیاں ہیں اور ان کے لیے بیٹے ہیں، یا ہم نے ملائکہ کو عورتیں پیدا کیا اور وہ مشرک اس وقت موجود تھے، خبردار بے شک وہ اپنے بہتان سے یہ بات کہتے ہیں کہ اللہ کی اولاد ہے، اور بے شک وہ لوگ ضرور جھوٹے۔ کیا اللہ نے بیٹے چھوڑ کر بیٹیاں پسند کی؟ تمہیں کیا ہے، تم کیسا حکم لگاتے ہو؟ تو کیا تم دھیان نہیں کرتے؟ یا تمہارے لیے کوئی کھلی دلیل ہے تو اپنی کتاب لاؤ اگر تم سچے ہو۔ یہ کتنی آیات کے اندر اس عقیدے کا رد کیا گیا جو مشرکوں نے کہا، اور اللہ تعالیٰ نے اس پہ فرمایا کہ خدا کے لیے تو تم بیٹیاں مانتے ہو اور اپنے لیے بیٹے مانتے ہو، تو یہ کیسی بات ہے کہ جو تم کرتے ہو۔ اچھا، پھر اس کے اوپر ایک اور بڑی خوبصورت بات اور بڑا زبردست کلام جو کیا گیا وہ یہ ہے کہ اللہ تعالیٰ نے فرمایا کہ جب ہم نے فرشتوں کو پیدا کیا تو کیا یہ وہاں پر موجود تھے؟ کہ ان کو یہ پتا ہو، انہوں نے اپنی آنکھوں سے دیکھا ہو کہ اللہ تعالیٰ نے فرشتوں کو عورتیں بنایا ہے، تو کیا فرشتوں کی تخلیق کے وقت یہ مشرک وہاں پر موجود تھے؟ اگر موجود تھے تو گواہی دیں گے، جی ہم نے تو دیکھا ہے۔ یا یہ ہے کہ انہوں نے پہلے کسی مستند کتاب کے اندر یہ لکھا ہوا پڑا ہے کہ اللہ تعالیٰ نے فرشتوں کو اولاد بنایا ہے، انہوں نے بیٹیوں کے طور پہ پیدا کیا ہے اور انہیں عورتیں پیدا کیا ہے، تو کسی مستند کتاب میں ہے تو وہ کتاب لے آئے۔ تو جب نہ ان کا مشاہدہ ہے، نہ ان کے پاس کوئی مستند سنی ہوئی بات ہے، اور نہ کسی مستند کتاب سے انہوں نے پڑھا ہے، تو پھر اس کے باوجود ان کا یہ کہنا کیسا ہے؟ اچھا، پھر اسی کو اللہ تعالیٰ نے ایک اور مقام پہ دوسرے الفاظ کے اندر بیان فرمایا، فرمایا وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَنِ إِنَاثًا أَشَهِدُوا خَلْقَهُمْ سَتُكْتَبُ شَهَادَتُهُمْ وَيُسْأَلُونَ۔ ترجمہ کنز العرفان۔ اور انہوں نے فرشتوں کو عورتیں ٹھہرایا جو کہ رحمان کے بندے ہیں، یعنی فرشتے رحمان کے بندے ہیں، क्या ये कुफार उन फरिश्तों के बनाते वक्त मौजूद थे, इनकी गवाही लिखनी चाहिए और इनसे जवाब तलब होगा। तो ये उसी रद के मुख्तलिफ अंदाज। अब आगे अल्लाह ताला ने फरिश्तों की जो एक्चुअल उनकी हकीकत है और जो अल्लाह के साथ उनका ताल्लुक है उसको बयान किया। वैसे तो यहां पर भी बयान किया अल्लज़ीनहुम इबादुर्रहमान, वो रहमान के बंदे हैं। आगे एक और आयत मुबारक है, उसमें अल्लाह ताला ने फरिश्तों की इज्जत और तकरीम का भी बयान कर दिया, लेकिन साथ में जो खुदा से उनका ताल्लुक है उसको भी बयान कर दिया। फरमाया वकालु तखज़ अर्रहमान वलदा सुबहाना बल इबादुम मुकरमून ला यस्बिकूनहु बिलकौल वहुम बिअम्रिही यअमलून। तर्जुमा कंदत इरफान। और काफिरों ने कहा रहमान ने औलाद बना ली है, अल्लाह पाक है, बल्कि फरिश्ते इज्जत वाले बंदे हैं, वो किसी बात में अल्लाह से सबकत नहीं करते और वो उसके हुक्म पर अमल करते हैं। ये अल्लाह ताला ने फरिश्तों की हकीकत को बयान फरमा दिया कि फरिश्ते क्या हैं, इबादुम मुकरमून, वो अल्लाह के इज्जत वाले बंदे हैं, वो खुदा की औलाद नहीं, खुदा ने माज अल्लाह उनको अपनी औलाद नहीं बनाया, बल्कि ये इज्जत वाले बंदे हैं। अच्छा, अब यहाँ पर एक और नुक्ते की तरफ मैं इशारा करूंगा। अच्छा, फिर फरिश्तों के बारे में एक बात ये भी फरमाई कि ये अल्लाह के हुक्म के पाबंद हैं, उस पर अमल करने वाले। यानी फरिश्तों के बारे में एक अकीदा ये है कि फरिश्ते मासूम हैं, ये अल्लाह ताला की नाफरमानी नहीं करते और ना इनसे गुनाह सादिर होता है। तो जो मासूम हैं वो दो हैं, एक अल्लाह के नबी मासूम होते हैं और एक अल्लाह के फरिश्ते मासूम होते हैं। तो ये दो जो है वो कैटेगरीज हैं जिनके बारे में हमारा मुसलमानों का अकीदा है कि ये मासूम हैं, एक अल्लाह के फरिश्ते और दूसरे अल्लाह के नबी, यानी तमाम नबी मासूम हैं और तमाम फरिश्ते मासूम हैं। अच्छा, अब एक और नुक्ता जो यहाँ पर बड़ा दिलचस्प भी है, मुफीद भी है, अहम भी है, वो ये है कि देखें मुशरिकीन ने फरिश्तों के बारे में कैसी कैसी बातें की। उन्हें खुदा की औलाद करार दे दिया, खुदा की बेटियाँ करार दे दिया और इस तरह की जो उनकी तरफ से खबीस बात हो सकती थी वो उन्होंने कर दी। तो अल्लाह ताला ने जब मुशरिकों को जवाब दिया तो फरिश्तों के मकामो मर्तबे को कमतर करके और घटाकर बयान करके जवाब दिया या उनकी इज्जत बढ़ा के जवाब दी? उनकी इज्जत को बढ़ा के जवाब दिया। अल्लाह ताला ने ये नहीं फरमाया कि फरिश्तों की तो औकात ही कोई नहीं, फरिश्तों की तो हैसियत ही कोई नहीं। अल्लाह ताला ने ये नहीं फरमाया, अल्लाह ताला ने फरमाया हुम इबादुर रहमान, ये रहमान के बंदे हैं। फरमाया इबादु मुकरमून, ये इज्जत वाले बंदे हैं, ये अल्लाह के बंदे हैं और बड़ी इज्जत वाले हैं, ये काबिले ताजीम हैं। इससे समझ ही आता है कि अगर कुछ लोग कुछ हस्तियों के बारे में गुलूफ करें, यानी कि हद से ज्यादा बढ़ जाएं, तो उसका जवाब ये नहीं होगा कि उसके दूसरी तरफ किसी एक्सट्रीम एंड पे पहुंच जाए। मिसाल के तौर पे ईसाई जो है वो हजरत ईसा अलैहिस्सलाम को अल्लाह ताला का बेटा मानते हैं। अब ये अकीदा इसी तरह का जैसा यहाँ पर ये फरिश्तों के बारे में मुशरिकीन का अकीदा, लेकिन इसका क्या मतलब है कि क्या अब ईसाइयों के रद के अंदर हजरत ईसा अलैहिस्सलाम के मकाम को घटा दिया जाए? नहीं, ऐसा नहीं। उसका तरीका ये है कि हजरत ईसा अलैहिस्सलाम का जो हकीकी मकाम है वो बयान किया जाए। इसी तरह अगर अंबिया अलैहिस्सलाम के बारे में अगर कुछ लोग गुलूफ का शिकार हो जाएं, तो उसका तरीका ये नहीं है कि उनका नाम यूं कहना शुरू कर दिया जाए कि जिसका नाम मोहम्मद या अली है वो किसी शय का मुख्तार नहीं। माद अल्लाह, ये जो बेअदबी का गुस्ताखी का अंदाज है ये किसी सूरत जायज़ नहीं हो सकता। इसी तरह औलिया किराम के बारे में, एक तो उनका वैसे मकाम मरतबा बड़ा बुलंद है, अल्लाह ताला उनकी शान बयान की, खुदा के वो प्यारे हैं, अल्लाह ने अपनी मैयत अता फरमाई, अल्लाह फरमाते मेरे दोस्त हैं। अब इसके बावजूद अगर कुछ लोग उनके बारे में गुलूफ करें जो गलत हो या गुलूफ ना करें लेकिन देखने वाले को लगे कि ये गुलूफ कर रहे हैं, अब उसकी अपनी कॉन्सेप्ट के एतबार से, तो इसका ये मतलब नहीं है कि वलियों की शान घटा घटा कर बयान की जाए ताकि खुदा की शान को बढ़ा के बयान किया जाए। नहीं, ये तरीका ही गलत है, ये खुद खुदा के अपने तरीके के खिलाफ। अल्लाह ताला ने अपनी इज्जत यूं ही बयान फरमाई कि खुदा इज्जत वाला है और बाकी किसी इज्जत ही कोई नहीं? नहीं, अल्लाह ताला ने फरमाया वलिल्लाहिल इज्जतु वली रसूलिही वलिल मुमिनी, कि इज्जत अल्लाह के लिए है, अल्लाह के रसूल के लिए और मोमिनों के लिए। तो
जो लोगों ने कहा अल्लाह ताला ने हर एक की जो हकीकी उसका मकामो मर्तबा है उसके मुताबिक बयान कर दिया। इसी तरीके से आज के ज़माने में एक नया फितना, अब से नहीं यानी कि सदियों से चलता आ रहा है, कि जब किसी एक शय के रद्द करने पर आते हैं तो एक दूसरे एक्सट्रीम एंड पे जाके खड़े हो जाते हैं कि अगर किसी ने यूं किया कि भी औलिया किराम की शान मिसाल के तौर पे उनके नुक्ताए नजर से बहुत बढ़ा दी और उनको पता नहीं क्या से क्या बना दिया, तो अब रद्द करने पे आने वाला बोलेगा कि नहीं जनाब, वलियों की तो औकात होती कोई नहीं, इनकी तो शान होती कोई नहीं। अब वो उसको इतना गिरा देगा कि माद अल्लाह जो मरतबा खुदा ने उनको दिया वो उसका भी इनकार कर बैठेगा। तो ये जो तरीक़ाकार है ये कुरान के तरीके के खिलाफ है, ये तरीका अल्लाह ताला के हिकमत वाले तरीके के खिलाफ है, ये तरीका हमारे दीन की बुनियादी हिकमतों के खिलाफ है। तो ये हमेशा ये ध्यान में रखें कि मुशरिकीन ने फरिश्तों के बारे में इतना संगीन किस्म का दावा कर दिया कि खुदा की बेटियां हैं, और अल्लाह ताला ने जवाब में ये नहीं कहा कि फरिश्तों की तो हैसियत ही कोई नहीं है, नहीं फरमाया फरिश्ते अल्लाह के इज्जत वाले बंदे हैं। इसका मतलब ये हुआ कि उनकी इज्जत, उनका मकाम व मर्तबा ये बाकी रख कर बात की जाए, ना ये कि उसे टोटल फिनिश करके और टोटल उसको जो है ना वो एलिमिनेट करके जो है ना उसको बयान किया जाए। तो ये जो है वो फरिश्तों के हवाले से जो मुशरिकीन का रवैया था ये उसका बयान। अच्छा, अब चूंकि मुशरिकीन बहुत सारे चीज़ों को पूछते थे, जैसे बुत एक तरफ हैं और दूसरी तरफ जिन्नात हो गए, तीसरी तरफ फरिश्ते हो गए, अच्छा चौथी तरफ जो है और भी बहुत सारी चीज़ें थी, जैसे दरख्त भी थे, दरख्तों की पूजा करने वाले भी थे, अच्छा इसी तरह सितारों के पूजने वाले भी थे। तो ये जितने भी मुख्तलिफ पूजने वाले थे तो उनके लिए ये बड़ा मुश्किल था कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम किस तरफ बुला रहे, एक खुदा की तरफ। अब कहाँ जो है वो हज़ारों की तादाद में खुदा, और हर एक को अपने जहन के मुताबिक उन लोगों ने जुदा जुदा ड्यूटी दी हुई थी, ये खुदा फलां काम करेगा, ये वाला फलां काम करेगा, ये वाला फलां काम करेगा, और कहां उसके मुकाबले में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो कलिमा अता किया वो था ला इलाहा इल्लल्लाह, अल्लाह के सिवा कोई माबूद नहीं। तो अब ये बात कैसी थी, अल्लाह ताला फरमाता है काबुरा अलल मुशरिकीन मा तदउहुम इलैह, मुशरिकों पर ये बहुत भारी है जिसकी तरफ तुम उन्हें बुलाते हो, यानी ये एक खुदा का मानना ये मुशरिकों पे बड़ा भारी है कि वो कहाँ ये कहें कि फलां फलां काम के लिए फलां फलां है, फलां फलां काम के लिए फलां फलां है, और कहाँ ये है कि दुनिया जान के हर काम के लिए एक ही खुदा। इसी को अल्लाह ताला ने फरमाया कि उन मुशरिकों की जबानों से ताज्जुब के साथ ये जुमला निकलता था, अजअल आलिहता इलाहा वाहिदा इन हाजा लशयउन उजाब, क्या इसने यानी नबी ने बहुत सारे खुदाओं को एक खुदा कर दिया, बेशक ये जरूर बड़ी अजीब बात है। इतने सारे काम जो मुख्तलिफ जो है ना वो हस्तियों ने करने थे वो सबके सब एक ही खुदा करता है, तो ये उनके लिए बड़ी ताज्जुब अंगेज बात थी। तो ये मुशरिकीन का बयान हो गया जो ज़माने नबवी में मौजूद थे। अब एक और कौम जो उस ज़माने में मौजूद थी और वो थे सवाबीन, जिसका माना है सितारों की पूजा करने वाले, यानी सितारा परस्त। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में ये लोग भी मौजूद थे जिन्हें सवाबीन कहा जाता था। इसका कुरान मजीद के अंदर तज़किरा अल्लाह ताला सूरतुल बकरा में फरमाता है इन्नल्लज़ीन आमनू वल्लज़ीन हादू वन्नसारा वस्सवाबीन मन आमन बिल्लाहि वल्यौमिल आखिर व अमिल सालिहन फलहुम अजरुहुम इंद रब्बिहिम वला खौफुन अलैहिम वला हुम यहज़नून। तर्जमा तंदुल इरफान। बेशक ईमान वालों, नीज यहूदियों और ईसाइयों और सितारों की पूजा करने वालों में से जो भी सच्चे दिल से अल्लाह पर और आखिरत के दिन पर ईमान ले आए और नेक काम करें तो उनका सवाब उनके रब के पास है, और उन पर न कोई खौफ होगा और न वो गमगीन होंगे। तो यहाँ पर लफ्ज सवाबीन आयत के अंदर मौजूद है, एक और मकाम पर भी है। अच्छा, अब यहाँ पर एक वजाहत कर दूँ कि लफ्ज सवाबीन के बारे में वैसे मुफस्सिरीन का इख्तलाफ है। बाद में ये फरमाया है कि सवाबीन जो है ये हजरत दाऊद अलैहिस्सलाम के मानने वालों को कहते हैं, जैसे हजरत मूसा अलैहिस्सलाम के मानने वाले यहूदी कहलाए, हजरत ईसा अलैहिस्सलाम के मानने वाले मसीही ईसाई कहलाए, और हजरत दाऊद अलैहिस्सलाम के मानने वाले जो है ये सवाबीन कहलाते थे। एक कौल ये, अच्छा एक कौल ये है कि सवाबीन असल में वो लोग थे जिन्होंने मुख्तलिफ मजाहिब को मिलाकर एक मलहूबा सा तैयार कर लिया था, वो सवाबीन। और एक कौल ये है कि जो मजूसी हैं आग की पूजा करने वाले, ये उनका एक ग्रुप है, उनकी एक किस्म है जिन्हें सवाबीन कहा जाता है। तो ये मुख्तलिफ अकवाल हैं, लेकिन एक कौल चूंकि इसका मुस्तनद माना इसका सितारों की पूजा करने वाले है, तो लिहाजा उसके एतबार से यहाँ पर मैंने माना बयान कर दिया। अच्छा, आज भी दुनिया में इस नाम से लोग मौजूद हैं, लेकिन उनके अकीदे जुदा हैं, उनके अकीदे जुदा। सितारों की पूजा करने वाले दुनिया में मौजूद हैं, लेकिन सौबीन के नाम से जो लोग इस वक्त दुनिया में पाए जाते हैं, ये इराक वगैरह की साइड पे आज भी ये लोग मौजूद हैं, लेकिन वो और अकीदे के हैं, उनका अंदाज है वो कुछ और है। अच्छा, एक और कौम जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ आवरी के ज़माने में मौजूद थी, वो है मजूसी, यानी आग की पूजा करने वाले, और ये बहुत बड़ी तादाद में थे, यानी कि आतश परस्तों की जो तादाद है ये उस वक्त दुनिया में बहुत ज़्यादा थी। और उसकी वजह ये थी कि जो फारस है, यानी मौजूदा ईरान जो है, ये जो फारस का खित्ता था ये आग की पूजा करने वालों का था, ये आतश परस्तों का था, और यही फारस में ही वो आतश कदा था जो 1000 साल से जल रहा था और उसकी आग कभी ना बुझी थी, और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ आवरी के वक्त उस आतश कदे की आग बुझ गई। तो ये वही आग वाला इलाका और वहीं पर आग की पूजा करने वाले थे। अल्लाह ताला ने कुरान पाक में इनका भी बयान फरमाया, लफ्ज़ मजूस के साथ इनका बयान किया गया, इन्नल्लज़ीन आमनु वल्लज़ीन हादू वस्सौबिहीन वन्नसारा वल्मजूसा वल्लज़ीन अशरकु इन्नल्लाह यफ़सिलु बैनहुम यौमल क़ियामा इन्नल्लाह अला कुल्ली शैइन शहीद। तर्जुमा कंदुल इरफान, बेशक मुसलमान और यहूदी और सितारों की पूजा करने वाले और ईसाई और आग की पूजा करने वाले और मुशरिक, बेशक अल्लाह इन सब में क़यामत के दिन फैसला कर देगा, बेशक अल्लाह हर चीज़ पर गवाह है। यहाँ पर आयत के अंदर मजूस के लफ्ज़ के साथ इन आग की पूजा करने वालों का बयान मौजूद है। अच्छा, फिर मजूसियों का ज़माना नबवी में मौजूद होना, इस पर एक और आयत मुबारक भी दलालत करती है, और उसके पीछे एक बड़ा खूबसूरत वाकया है। पहले आयत मुबारक पढ़ देता हूँ, फिर उसका वो वाकया बयान करता हूँ। अल्लाह ताला ने फरमाया सूरह रूम के अंदर, अलिफ लाम मीम, गुलिबत रूम, फी अदनल अर्द व हुम मिन बाद गलबिहिम सयगलिबून, फी बिदउ सिनीन, लिल्लाहिल अम्रु मिन क़ब्ल व मिन बाद व यौमइदीन यफ़रहुल मुमिनून بِنَصْرِ اللَّهِ مَنْ يَشَاءُ وَهُوَ الْعَزِيزُ الرَّحِيمُ। रूमी मगलूब हो गए करीब की जमीन में, और वो अपनी शिकस्त के बाद अनकरीब गालिब आ जाएंगे चंद सालों में। पहले और बाद हुक्म अल्लाह ही का है, और उस दिन ईमान वाले खुश होंगे अल्लाह की मदद से, वो अल्लाह जिसकी चाहे मदद करता है और वही गालिब मेहरबान है। अच्छा, ये पूरा वाकया है, इसकी तफसीर असल में यूं है कि अरब के खित्ते के करीब फारस यानी मजूसियों का और रूमियों का आपस के अंदर इनकी जंग हो गई, लड़ाई हो गई। अब जो रूमी हैं ये बेसिकली ईसाई थे और ये अहले किताब थे, और मजूसी जो थे ये आग की पूजा करने वाले थे, ये मुशरिक थे। तो मुसलमानों के दिल में ये था कि रूमी गालिब आ जाए, यानी अल्लाह की किताब को मानने वाले ये गालिब आ जाए, और मुशरिकों के दिल में यह था कि मजूसी गालिब आ जाए, जो मुशरिक हैं, यानी वो मुशरिक थे तो उनको पसंद था कि मुशरिक गालिब आए। मुसलमान किताबुल्लाह को मानने वाले थे तो इनको पसंद था कि किताब के मानने वाले गालिब आ जाए। लेकिन हुआ ये कि जो मजूसी थे ये गालिब आ गए, यानी फारसी जो थे, फारस वाले, ये गालिब आ गए रूमियों पर, जिसे अल्लाह ताला ने यहाँ बयान फरमाया गोलिबात रूम फी अदनल अर्द, कि करीब की सरजमीन में, यानी अरब के करीब की जमीन में रूमी मगलूब हो गए, हार गए, मजूसी गालिब आ गए। अब जो मुशरिक थे, मुशरिकीन मक्का थे, ये बड़े खुश हुए, कहेंगे देखा हमारे भाई मजूसी जो है वो गालिब आ गए, अगर हमारी तुम्हारी लड़ाई हुई ना तो हम भी अपने भाइयों की तरह तुम पे गालिब आ जाएंगे। तो मुसलमान जैसे थोड़े से रंजीदा थे कि ये क्या हुआ, लेकिन अल्लाह ताला ने कुरान मजीद की ये आयत मुबारक नाजिल फरमाई, और इस आयत मुबारक में बाकायदा बता दिया कि रूमी अगरचे अभी मग़लूब हो गए हैं, लेकिन आगे क्या होगा, फरमाया हुआ हुम मिन बादी गलबिहिम सयगलिबून फी बिदउ सिनीन, कि कुछ ही सालों में ये रूमी जो आज मग़लूब हुए हैं ये कुछ ही अरसे बाद गालिब आ जाएंगे। अब ये गोया मुसलमानों के लिए खुशी की खबर थी कि भाई किताब के मानने वाले गालिब आ जाएंगे मुशरिकों के ऊपर। और नतीजा ये हुआ कि वाकयातन सिर्फ 7 साल के बाद रूमी जो थे वो ईरानियों पर, मजूसियों पर गालिब आ गए। उस पर जो है वो मुसलमानों में बड़ी एक मुसर्रत की जो है वो लहर दौड़ गई। लेकिन जो आयत मुबारका के साखो सबाक के अंदर चीज जो असर बयान करना यहाँ पर मकसूद है वो ये है कि मजूसी जो है वो जमाना नबवी में बड़ी कसरत के साथ मौजूद है। अच्छा, एक और फिरका है जिसका तस्किरा कुरान मजीद की आयत से इशारा साबित होता है और वो है दहरी है। यानी दुनिया जहान में जो कुछ हो रहा है इसमें मुअस्सिर मुअस्सिर हकीकी खुदा को मानने की बजाय जमाने को मुअस्सिर मानने वाले, आज तो दहरी बहुत हैं, एथियस्ट जिन्हें कहा जाता है, तो आज तो बहुत हैं जो खुदा के वजूद ही को नहीं मानते, तो खुदा भी है, लेकिन जमाने नबवी में इनकी तादाद बहुत थोड़ी थी, कहीं कहीं खाल खाल कुछ ऐसा था। और ये मुमकिन यूं था कि बहरहाल दहरिये जो है वो फलसफियों के अंदर तो हमेशा से चलते आए, जो पहले के फलसफी थे वो चलते आए। तो जैसे अहले अरब तक ईसाइयों का मज़हब पहुंच गया, यहूदियों का मज़हब पहुंच गया, तो इसी तरीके से जो दहरिये थे तो उनका पहुंचना भी जो है वो कोई ऐसा मुश्किल नहीं था, तो लिहाजा उनके ख्याल भी इनमें से लोगों तक पहुंचे होंगे और ये उसके कायल होंगे। तो ये वो थे कि जो ये कहते थे कि भाई ये जिंदगी मौज है, ये किसी खुदा की तरफ से नहीं है, ये जमाने के सारे कारनामे हैं, जमाने ही सारा कुछ करता है। आजकल नेचर और नेचरी और नेचुरल वो इस तरह के अल्फाज के साथ इनको ताबीर किया जाता है। अल्लाह ताला ने इसको बयान फरमाया, फरमाया वकालू मा हिया इल्ला हयातुन दुनिया नमूत व नहया व मा युहलिकुना इल्ला दहर व मा लहुम बिज़ालिका मिन इल्म इन हुम इल्ला यज़ुन्नून। तर्जमा कंदुल इरफान। और उन्होंने कहा जिंदगी तो सिर्फ हमारी दुनियावी जिंदगी ही है, हम मरते हैं और जीते हैं और हमें जमाना ही हलाक करता है और इन्हें इसका कुछ इल्म नहीं, वो सिर्फ गुमान दौड़ाते हैं। यहां पर जिनका तस्किरा है ये दहरिये कि जो खुदा के वजूद को नहीं मानने वाले बल्कि दहर की तरफ, जमाने की तरफ निस्बत करते हैं। अच्छा, ये इसकी एक तफसीर है। एक तफसीर ये भी है कि ये भी असल में मुशरिकीन ही का कहना था कि वो मरने के बाद लोगों के उठने के कायल नहीं थे, तो लिहाजा उन्होंने उस एतबार से कहा था कि हम जीते हैं मरते हैं जमाना हलाक कर देता है, कि दोबारा मरने के बाद उठने वाला चक्कर कोई नहीं है। ये उनकी ही ताबीर थी जिसे यहाँ पर बयान किया गया। तो ये ईसाइत की दूसरी तफसीर। अच्छा, एक और कौम जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में मौजूद थी वो थी दीन इब्राहिमी की पैरवी का दावा करने वाले। ये दो तरह के थे। एक वो थे कि जो अपने आप को ये कहते थे कि हम हुनफा हैं, हम हनीफ हैं, हम दीन इब्राहिमी की पैरवी करने वाले हैं। एक वो थे, लेकिन ये पैरवी करने का सिर्फ दावा करने वाले थे, हकीकत में ऐसे नहीं थे। हकीकत में क्या थे कि दीन इब्राहिमी की दो तीन बातों में अमल करते थे। दो तीन बातों में क्या? एक तो ये खाना काबा का हज और हज के मुतालिका उमूर जो थे ये कर लेते थे, और दूसरा जो है वो चंद एक मनासी के इबादत अदा करने के अंदर वो दीन इब्राहिमी की पैरवी करने वाले थे। अब ये जो झूठे पैरवी करने वाले थे, कुरान मजीद ने इनको बार बार मुखातब किया और इनको फरमाया कि तुम दीन इब्राहिमी का दावा करके, दीन इब्राहिमी का दावा करके जो कर रहे हो वो हकीकत में दीन इब्राहिमी नहीं है, बल्कि दीन इब्राहिमी असल वो है जिसे ये आखिरी नबी मुहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम लेकर आए। चुनाचे कुरान मजीद ने एक जगह नहीं बीसियों जगह पर इसके बारे में फरमाया गया। अच्छा, फिर ये जो दीन इब्राहिमी का दावा करने वाले थे और थे असल में मुनहरिफ, इन्होंने जिन बातों में पैरवी का दावा किया भी था उनमें भी इन्होंने इतनी तहरीफें की हुई थी कि कुरान मजीद ने उनमें से एक एक शय की इसलाह की। और इसी वजह से कि चूंकि इन्होंने हज के अंदर इतनी गलत चीज़ें शामिल कर दी थी कि मुशरिकों को 9 सने हिजरी के अंदर आखिरी मरतबा हज पर आने की इजाज़त मिली और उसके बाद हमेशा के लिए इनको मस्जिद हराम में आने से मना कर दिया गया, क्योंकि दीन इब्राहिमी का नाम लेकर जिस किस्म का हज ये करते हैं वो दीन इब्राहिमी है नहीं। चुनाचे उसके बारे में अल्लाह ताला ने फरमाया या अय्युहल्लज़ीन आमनू इन्नमल मुशरिकून नजसुन फला यक़रबुल मस्जिदल हराम बाद आमिहिम हाज़ा। ऐ ईमान वालों, मुशरिक बिल्कुल नापाक है तो इस साल के बाद वो मस्जिद हराम के करीब ना आए, यानी 9 सने हिजरी के बाद अब ये मुशरिक मस्जिद हराम के करीब ना आए, 10 सने हिजरी में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हज किया और ये आपका हज्जतुल वदा था। और इस हज के बाद से आज तक का जो हज चलता आ रहा है वो है जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक और दीन इब्राहिमी की खसूसियात पर मुश्तमिल है। अब मुशरिकीन मक्का जो खुद को दीन इब्राहिमी के पैरोकार कहते थे, अल्लाह ताला ने उनको बार बार बताया फरमाया कि तुम इब्राहिम के मानने वाले होने का दावा करते हो लेकिन ये तो देखो कि वो हजरत इब्राहिम थे क्या। फरमाया मा काना इब्राहिम यहूदियम वला नसरानियम वला किन काना हनीफम मुस्लिमा वमा काना मिलल मुशरिकी। इब्राहिम ना यहूदी थे और ना ईसाई बल्कि वो हर बातिल से जुदा रहने वाले मुसलमान थे और मुशरिकों में से ना थे। इसी तरह की और बहुत सारी आयत है, कुल सदकल्लाह फत्तबिउ मिल्लत इब्राहिम हनीफा वमा काना मिनल मुशरिकीन। इस तरह की बहुत सारी आयत कुरान मजीद के अंदर है। तो ये जो दीन इब्राहिमी का झूठा दावा करने वाले थे ये वो लोग थे। अच्छा, ये अपने आप को ये भी हुनफा और हनीफ कहते थे, हालांकि ये हुनफा थे नहीं क्योंकि हनीफ का मतलब है बातिल से जुदा, तो ये तो बातिल को हक के साथ मिला के चल रहे थे, तो ये बातिल से जुदा कैसे हो। लेकिन कुछ उलमा ने ये फरमाया है कि हनीफ का लफ्ज़ जो है वो बेसिकली एक था मिल्लत इब्राहिमी की पैरवी का दावा करने वाले, इसमें तो दोनों तरह के लोग थे, वो भी जो पूरे दीन इब्राहिमी के पैरोकार थे और वो भी कि जो कुछ को मानते थे और बाकी अपनी मर्जी चलाते थे। और बाद ने ये कहा कि लफ्ज़ हनीफ खालिसतन उन लोगों के लिए बोला जाता था जो शिर्क नहीं करते थे और वो हजरत इब्राहिम अलैहिस्सलाम के दीन की बुनियादी खसूसियात पर अमल पैरा था। तो इस हवाले से फिर अल मुफस्सल फी तारीख अल अरब कबल अल इस्लाम और इसी तरह इब्न मंजूर अफ्रीकी की किताब लिसान अल अरब वगैरह के अंदर ये सारे का सारा जो है ये मौजूद है। अच्छा, वो जो मैंने कहा था कि दो आमाल के जो ये मुशरिक होने के बावजूद भी करते थे उनमें एक तो हज बैतुल्ला और दूसरा खतना, तो ये दो चीज़ें थी जो मिल्लत इब्राहिमी से इन्होंने ली हुई थी। अच्छा, अब इसे ये पता चला कि नबी पाक अलैहिस्सलाम जिस वक्त पैदा हुए उस वक्त भी कुछ लोग ऐसे थे जो हजरत इब्राहिम अलैहिस्सलाम के दीन पर चलने वाले थे जो मुशरिक नहीं थे। उनमें एक तो खुद नबी पाक अलैहिस्सलाम के वालिद गिरामी हजरत अब्दुल्ला, आपकी वालिदा माजिदा हजरत आमिना, आपके दादा हजरत अब्दुल मुत्तलिब, और ये जो नबी पाक अलैहिस्सलाम का नसब मुबारक चलता है क्योंकि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के नसब मुबारक के बारे में हमारा अकीदा ये है कि आका करीम सल्लल्लाहु अलैहि वसल्लम के वालिदैन से लेके आदम अलैहिस्सलाम तक जितने वालिदैन आए तो तमाम के तमाम मोमिन थे, मुवहिद थे, उनमें कोई मुशरिक नहीं थे। तो ये हमारा अकीदा, तो एक तरफ तो ये। दूसरा, इसके अलावा कुछ लोग ऐसे हैं कि जिनके नाम मारूफ थे कि ये शिर्क से दूर रहते थे, ये दीन इब्राहिमी की पैरवी करने वाले थे और शिर्क से दूर रहते थे। अच्छा, उसमें भी थोड़ी सी तफसील यू जो है वो समझ लें कि हजरत इस्माईल अलैहिस्सलाम के बाद, अब हजरत इस्माईल अलैहिस्सलाम अल्लाह के नबी, इसका मतलब ये हुआ कि उनकी जो औलाद थी, जो उनकी कौम थी, वो अहले ईमान थी और ये अहले ईमान ही मक्का मुकरमा में रहते थे। यहाँ से ये बस्तियाँ फैल कर यमन तक पहुँच गई, शाम तक पहुँच गई, तो ये जितनी बस्तियाँ थीं ये सब की सब अहले ईमान की थी। लेकिन हुआ ये कि दरमियान में एक बंदा आया था, अमर बिन लुहई अल खुजाई, ये वो पहला बंदा था जिसने अरब के अंदर शिर्क को इंट्रोड्यूस करवाया था। ये कहीं से बुत लेकर आया और आकर इसने बुत को जो है वो इंट्रोड्यूस करवाया और उसके बाद आहिस्ता आहिस्ता 1, 2, 4, 8, 10, 12, 15 करके लोग इसकी तरफ आते गए, हत्ता के अरब के अंदर शिर्क फैल गया। तो इसका मतलब ये हुआ कि पहले अहले ईमान थे, अहले तौहीद थे और बाद में ये शिर्क आया। लेकिन लाजमी बात है कि होता यही है कि ऐसा नहीं होता कि एक एक फर्द जो है वो शिर्क के अंदर मुब्तला हो जाए, कुछ ना कुछ ऐसे लोग थे कि जो शिर्क से बचे रहते थे। उनमें एक तो वही है नबी पाक अलैहिस्सलाम के अबाउ अजदाद, लेकिन उससे हटकर कुछ नाम ज्यादा मारूफ तौर पर सामने आए, उनमें एक नबी पाक अलैहिस्सलाम ही के जद्दे आला, वो है हजरत काब बिन लुवई बिन गालिब। यानी वैसे तो लुवई भी अहले ईमान, गालिब भी अहले ईमान, लेकिन जो नाम के तौर पे मारूफ हजरत काब बिन लुवई। तो ये हर जुम्मे को कुरैश को एक खुतबा दिया करते थे, उनको खुतबा देते थे, समझाते थे, और उसमें अल्लाह ताला की इताअत, फरमा बरदारी, ज़मीन व आसमान की पैदाइश, रात दिन के बदलने, अव्वलीन व आखिरीन के हालात के अंदर तब्दीली, गौर व फिक्र, सिला रहमी, अमन व सलामती, यानी कि जो अच्छी दीनी खुदाई तालीमात हैं वही हजरत काब जो है वो सिखाया करते। اور یہ حضرت کعب وہ تھے کہ جنہوں نے اپنی نسل کو نبی پاک علیہ الصلوۃ والسلام کی بشارت بھی دی تھی کہ میری اولاد میں آگے جا کے اللہ کا ایک نبی پیدا ہوگا، تو یہ ان موحدین میں سے ایک تھے. اچھا، اسی طرح ایک اور صاحب تھے قس بن ساعدہ، ان کا ایک خطبہ بڑا مشہور تھا، اور ویسے یہ خطیب قوم تھے، ان کا خطبہ بھی ایسا ہے کہ جس سے ان کے اہل ایمان ہونے کا پتہ چلتا ہے، اور نبی پاک علیہ الصلوۃ والسلام نے ان کو دیکھا بھی تھا. چنانچہ آقا کریم علیہ الصلوۃ والسلام نے ایک مرتبہ آپ کے پاس ایک وفد آیا، ایادی وفد آیا، تو آپ نے ان سے فرمایا کہ اے ایادی وفد کے لوگوں، کس بن ساعدہ ایادی کا کیا حال ہے؟ تو لوگوں نے عرض کی، یا رسول اللہ، وہ تو فوت ہو گئے. کس بن ساعدہ تو فوت ہو گئے. تو نبی پاک علیہ الصلوۃ والسلام نے ان کے بارے میں کیا فرمایا؟ لقد شہدتہ یوما بسوء عکاظ علی جمل احمر یتکلم بکلام معجب. فرمایا کہ میں نے ان کو ایک دن عکاظ کے بازار میں سرخ اونٹ پر بیٹھے دیکھا تھا، اور وہ بڑا خوبصورت کلام کر رہے تھے. فرمایا جو کلام تو مجھے یاد نہیں ہے، لیکن بہت خوبصورت کلام کر رہے تھے. تو اس قوم کا ایک بندہ کھڑا ہوا اور اس نے عرض کی کہ یا رسول اللہ، کیا میں وہ خطبہ آپ کو سناؤں جو وہ خطبہ اس نے وہاں پر سرخ اونٹ پہ بیٹھ کے دیا تھا؟ تو نبی پاک صلی اللہ علیہ وسلم بڑے خوش ہوئے اور آپ نے وہ کلام سنا. اب وہ جو کلام ہے وہ اللہ کی عظمت اور آخرت کی فکر کے بارے میں بڑا خوبصورت کلام ہے. پورا ایک خطبہ ہے، تقریباً پورے ایک صفحے کا میرے سامنے موجود ہے، وہ پورا تو پڑھ کے نہیں سنا سکتا، چند ایک جملے اس میں سے بیان کر دیتا ہوں. کہ انہوں نے خطبے میں کہا، اے لوگو، سنو اور سمجھو، اور جب سمجھ لو تو اس سے فائدہ اٹھاؤ. جو زندہ ہے وہ مرے گا، اور جو مر گیا وہ فنا ہو گیا، اور جو کچھ آنے والا ہے وہ ضرور آئے گا. بارش، نباتات، رزق، خوراک، باپ، مائیں، زندہ، مردہ، جمع شدہ، منتشر، نشانیاں در نشانیاں، بے شک آسمان میں خبریں ہیں اور زمین میں عبرتیں، رات کی تاریکی، آسمان کی وسعتیں، موجوں سے بھرے ہوئے سمندر، یہ سب نشانیاں. میں لوگوں کو دیکھتا ہوں کہ وہ جا رہے ہیں مگر واپس نہیں آ رہے. کیا وہ آخرت کے قیام پہ راضی ہو گئے اور وہیں ٹھہر گئے، یا انہیں چھوڑ دیا گیا اور وہ سو گئے؟ کس نے قسم کھائی، ایسی قسم جو سچ ہے، جس میں کوئی جھوٹ یا گناہ نہیں، بے شک اللہ کا ایک دین ہے جو اس کے نزدیک تمہارے دین سے زیادہ محبوب ہے، اور ایک آخری نبی ہے جس کا وقت آ چکا ہے، جس کا دور تمہیں ڈھانپ چکا ہے، اور جس کی بعثت کا وقت آن پہنچا ہے. خوش نصیب ہے وہ جو اس پر ایمان لائے اور ہدایت پائے، اور تباہی ہے اس کے لیے جو اس کی مخالفت کرے اور نافرمانی کرے. یہ اس خطبے کا کچھ حصہ ہے جو میں نے آپ کو پڑھ کے سنایا، کہ جس سے یہ پتہ چلتا ہے کہ یہ کس بن ساعدہ جو تھے یہ موحد تھے، مومن تھے، اور نبی پاک صلی اللہ علیہ وسلم کے آنے کی بشارت دینے والے تھے، اور خود نبی پاک صلی اللہ علیہ وسلم نے ان کا خطبہ سنا. پھر اس کے بعد کچھ اور بھی خطبے ان کے منقول ہیں. اچھا، اس کے بعد ایک اور بڑی مشہور ہستی ہے جو اہل توحید میں سے ہے، جن کا ایمان جو ہے وہ یوں کہہ لے کہ وہ روایتوں سے ثابت بھی ہے، اور خود اسلام کی تاریخ میں اور نبی پاک علیہ الصلوۃ والسلام کے اعلان نبوت کے ساتھ بھی جن کا بڑا ایک گہرا تعلق ہے، اور وہ ہیں حضرت ورقہ بن نوفل. حضرت ورقہ بن نوفل کون ہیں؟ یہ نبی پاک صلی اللہ علیہ وسلم کی زوجہ مطہرہ حضرت سیدتنا خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا کے چچا زاد بھائی تھے. حضرت خدیجہ کے چچا زاد بھائی تھے، یعنی چچا کے بیٹے تھے. اور یہ جو ورقہ بن نوفل تھے، ان کا شمار مکہ مکرمہ کے پڑھے لکھے لوگوں میں سے ہوتا. شعر کہتے تھے، تین زبانیں جانتے تھے، عربی، عبرانی، سریانی، اور انجیل جو سریانی زبان میں تھی، انجیل کا اس کے کچھ حصوں کا ترجمہ یہ عربی میں اور عبرانی زبان میں کیا کرتے تھے. یہ ان نفوس میں سے تھے جو موحد تھے، شرک کو ناپسند کرتے تھے، اور دین حق کی تلاش میں جنہوں نے سفر کیا، حتیٰ کہ یہ ان لوگوں سے جا کے ملے کہ جو لوگ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے اصل سچے دین کو ماننے والے تھے، یعنی تحریف والے نہیں کہ خدا کے بیٹے ہیں اور یہ وہ، اس طرح نہیں، بلکہ جو حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی اصل تعلیم کو، جو توحید والی تھی، جو حقیقت والی تھی، ان کو ماننے والے. تو یہ ان کے پاس گئے، ان سے ملے، اور ان کو مل کر یہ باقاعدہ انہوں نے دین عیسوی کو قبول کیا. تو یہ ان میں سے تھے، انہوں نے نبی پاک صلی اللہ علیہ وسلم کا زمانہ پایا. اور زمانہ کون سا پایا؟ کہ جب ہمارے آقا صلی اللہ علیہ وسلم پر پہلی وحی نازل ہوئی، تو نبی پاک علیہ الصلوۃ والسلام نے وہ آ کر حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا کو بتائی. حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا چونکہ جانتی تھی کہ ان کے یہ کزن حضرت ورقہ بن نوفل جو ہیں، یہ جو آسمانی کتابوں کے جاننے والے ہیں، اور یہ پڑھے لکھے آدمی ہیں، اور انہوں نے دنیا بھر میں دین کے لیے سفر کیا ہے، تو حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا نبی پاک علیہ الصلوۃ والسلام کو لے کر ان کے پاس آئیں، حضرت ورقہ بن نوفل کے پاس، اور ورقہ بن نوفل نے نبی پاک علیہ الصلوۃ والسلام کو بشارت دی کہ اللہ نے آپ کو اپنا نبی بنایا ہے، یعنی تصدیق کی نا کہ اس بات کی کہ یہ جو آپ کے پاس جبرائیل آئے ہیں یہ خدا کے رسول ہیں، خدا کے پیغمبر ہیں اور ان کا آنا برحق ہے، اور پھر اپنی تمنا ظاہر کی کاش میں اس وقت زندہ ہوتا جب آپ کی قوم آپ کو مکہ مکرمہ سے نکال دے گی، کاش میں اس وقت زندہ ہوتا۔ یہ جو پوری حدیث ہے یہ بخاری شریف اور دیگر کتابوں کے اندر مذکور ہے۔ تو یہ جو پورا واقعہ ہے یہ دلیل اس بات کی کہ ورقہ بن نوفل پہلے موحد تھے اور بعد میں نبی پاک علیہ الصلوۃ والسلام پر ایمان بھی لے آئے تھے، اگرچہ ان کو وہ باقاعدہ اپنے ایمان کو ظاہر کرنے کا موقع نہیں ملا، لیکن اس کے باوجود کہ ان کو باقاعدہ اپنے اظہار کا موقع نہیں ملا، یا اظہار جو ہوا تو وہ اس طرح کے انداز میں ہوا جو یہاں پر بیان کیا گیا، تو نبی پاک صلی اللہ علیہ وسلم نے ان کو اچھی حالت میں دیکھا۔ چنانچہ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا سے مروی ہے کہ انہوں نے رسول کریم صلی اللہ علیہ وسلم سے ورقہ کے متعلق سوال کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم یہ ورقہ کے بارے میں آپ کیا فرماتے ہیں؟ تو آقا کریم علیہ الصلوۃ والسلام نے فرمایا مجھے خواب میں وہ دکھائے گئے، یعنی ورقہ مجھے خواب میں دکھائے گئے اس حال میں کہ ان پر سفید کپڑے تھے، اور اگر وہ آگ والوں میں سے ہوتے تو ضرور ان پر اس کے علاوہ لباس ہوتا، سفید کپڑے تھے، اگر یہ مشرک ہوتے تو ان پر آگ کا لباس ہوتا۔ اچھا، اسی طرح حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا ہی سے مروی دوسری روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ ورقہ کو برا مت کہو، یعنی ورقہ بن نوفل کو برا مت کہو، کیونکہ میں نے دیکھا ہے کہ ان کے لیے ایک جنت ہے یا دو جنتیں ہیں، ان کے لیے ایک جنت ہے یا دو جنتیں ہیں۔ تو یہ جو دونوں احادیث ہیں اسے پتہ چلتا ہے کہ ورقہ بن نوفل یہ مومن تھے اور یہ بخشے ہوئے لوگوں میں شامل تھے۔ تو یہ وہ چند ایک وہ افراد ہیں کہ جن کے بارے میں ہم یہ کہہ سکتے ہیں کہ یہ اہل توحید میں سے تھے، نبی پاک علیہ الصلوۃ والسلام کی تشریف آوری کے وقت یا آپ کے اعلان نبوت کے وقت جو شرک سے پاک تھے۔ اچھا، اس کے علاوہ دو ہستیاں اور بھی بڑی واضح طور پہ ہم جن کا نام لے سکتے ہیں، ان میں ایک تو ہیں حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ، کہ آپ اگرچہ نبی پاک صلی اللہ علیہ وسلم سے 2.5 سال چھوٹے ہیں، لیکن اس کے باوجود اس زمانے میں جب کہ ان کے والدین مشرک تھے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے، لیکن اس کے باوجود صدیق اکبر رضی اللہ تعالیٰ عنہ ہمیشہ شرک سے دور رہے اور ہمیشہ توحید پر رہے۔ اور دوسری ہستی جن کا ہم تذکرہ یقین کے ساتھ کر سکتے ہیں وہ ہے حضرت سیدنا علی المرتضیٰ شیر خدا رضی اللہ تعالیٰ عنہ، کہ ان کو کرم اللہ تعالیٰ وجہ الکریم، کہ اللہ ان کے چہرے کو مزید عزت والا بنائے، یہ ہم جملہ کہتے ہیں، اس کی ایک وجہ یہ بھی ہے کہ آپ کا چہرہ مبارکہ کبھی کسی بت کے سامنے نہیں جھکا۔ آپ جب پیدا ہوئے تو اگرچہ نبی پاک صلی اللہ علیہ وسلم کا اعلان نبوت اس کے بعد ہے، یعنی اعلان نبوت سے پہلے آپ کی پیدائش ہے، لیکن اس کے باوجود حضرت مولا علی رضی اللہ تعالیٰ عنہ چونکہ نبی پاک صلی اللہ علیہ وسلم کی ہی زیر تربیت ہے، کیونکہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی جو پرورش ہے وہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمائی تھی، تو آقا کریم صلی اللہ علیہ وسلم کی پرورش کی وجہ سے حضرت علی رضی اللہ تعالیٰ عنہ ہمیشہ شرک سے دور رہے اور یہ شروع ہی سے اہل توحید میں سے تھے۔ تو یہ چند ایک اقوام کا تذکرہ ہے جو نبی پاک علیہ الصلوۃ والسلام کی تشریف آوری کے وقت موجود تھی۔ اللہ تعالیٰ ہمیں ایمان پر استقامت عطا فرمائے، سیرت نبوی کا فہم عطا فرمائے۔ آمین۔ بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔
سیرت نبوی قرآن سے شاہد و قرآن۔